तुम खाते हो क्योंकि तुम पत्थर नहीं, लेकिन खाता तो हैवान भी है। तो अगर तू खाता है, ये मकामे इंसानियत नहीं है, मकामे हैवानियत है। कोई ये कहे मैं चलता हूँ इसलिए इंसान नहीं, चलता तो हैवान ही है। कोई कहे क्योंकि मैं शादी करता हूँ इंसान हूँ, नहीं, शादियाँ तो हैवानों में होती हैं, ये बात अलग है, बीच में मौलवी नहीं होता, शादी तो उनकी भी हो जाती है। कोई ये कहे कि नहीं मैं जॉब पे जाता हूँ, मैं कमाने जाता हूँ इसलिए मैं इंसान हूँ, मैं सुबह से शाम तक अपने बीवी बच्चों के लिए कमा कर खाना लाता हूँ, तो ये काम तो हैवान भी करता है। एक कौवा भी सुबह निकलता है शाम वापस आता है, एक कबूतर भी परवाज करता है बच्चे के लिए खाना लाता है। कोई ये कहे नहीं मैं इंसान हूँ मेरे अंदर ममता है, कोई माँ कहे कि मैं पूरी पूरी रात अपने बच्चे के लिए जागती हूँ, आप हैवानात को देखिए वो अपने बच्चों से कितना प्यार करते हैं। अगर तू प्यार न करे तो हैवान से गया गुजरा है, अगर तू कमाने न जाए तो हैवान से गया गुजरा है। अगर तू वो ये जितनी सिफात तुम्हारे अंदर हैं, तो जब आप सवाल करते हैं तो सवाल में क्या होता है, लाख जवाब निकल आते हैं। हमारा मसला ये है कि हम सोचते नहीं। मसलन हर मुफ्ती हर मौलवी क्या बोलता है, भाई मुशाजरात सहाबा न पढ़ना। ताहिरुल कादरी जैसे पाए का आलिम है, तो किसी ने नाक पढ़ी उसे रोक दिया, कहते हमने बता दिया कि अली हक पे थे या अमीर शाम हक पे थे, मतलब मैंने बताया है अब तुझे बोलने की जरूरत नहीं है, मैंने बयान कर दिया जो था, अब बार बार तुम लोग बयान न करो, मुशाजरात सहाबा को बयान न करो। मतलब जब फिक्र को फुल स्टॉप लग जाए तो इंसान गधा बन जाता है। जब आप सोचने का पावर ले लें, आज छोटा सा बच्चा अपने बाप से कहता है बाबा खुदा कहाँ है पता ही नहीं, नहीं ये नहीं ये सवाल नहीं किया करो। बच्ची ये पूछे मैं हिजाब क्यों करूं, नहीं नहीं सवाल नहीं किया करो। जवान ये कहे नमाज क्यों पढ़ूं, नहीं सवाल न करो। कोई ये कहे अल्लाह को मेरी भूख से क्या मिलता है, सुबह से शाम तक बोले ना खाओ ना पियो मुझे क्यों तकलीफ दे रहा है, पूरा साल खाता हूँ एक महीना मुझे क्यों रोकता है, तब बोलो नहीं सवाल नहीं करो। सवाल नहीं करोगे तो बेदीन बच्चे पैदा होंगे, फिर ये बच्चे 30 साल के बाद 32 साल के बाद जब यूनिवर्सिटी और कॉलेज के हवाले करोगे लेकिन इनकी फिक्र को तरक्की नहीं दोगे, ये तबाह बर्बाद हो जाते हैं, नस्लें तबाह बर्बाद हो जाती हैं जब तुम सोच को फुल स्टॉप लगाते हो। मुसलमान के तनज्जुल की वजह ये थी कि इसने लोगों को सोचने से रोक दिया, यानी शिया ये न सोचे मैं शिया क्यों हूँ, सुन्नी ये न सोचे मैं सुन्नी क्यों हूँ, बरेलवी ये न सोचे मैं बरेलवी क्यों हूँ। आपने देखा होगा ये छोटा सा क्लिप था, एक भैंस ट्रेन की पटड़ी पे चढ़ती है, ट्रेन उसको हिट करती है, दूसरी उसी के पीछे जाती है, तीसरी उसी के पीछे जाती है। ये हैवान की आदत है कि एक बकरी अगर नीचे गिर जाती है फिर बकरियाँ रुकती नहीं हैं, सारी बकरियाँ उसी के पीछे वो भी गिरती रहती हैं। चूहों के लिए आप जाल बिछाते हो, एक चूहा फंसता है दूसरा चूहा भी आ जाता है, वो देख रहा है अगला फंसा हुआ है तनी मैं भी आऊँगा। क्या तू हैवान है कि तू सोचेगा नहीं, तू गौर व फिक्र नहीं करेगा। वाकयात होते ही इसीलिए ताकि इबरत लो। अगर तारीख इस्लाम में बड़ी सी बड़ी शख्सियात ने अगर गलतियां की हैं तो आज मुसलमान के बच्चे को बता जब इतना बड़ा गलती कर सकता है तो तू बच नहीं सकता, तू भी कर सकता है। मैंने कहा इंसान यानी आदमियत की स्टार्टिंग हो रही है। हजरत आदम के मसलन दो बेटे हाबील और काबील, भाई भाई का खून करता है, तो अल्लाह क्या पैगाम दे रहा है, मतलब जिस इंसान ने अपनी तरबियत नहीं की वो अपने भाई का कातिल बन सकता है। क्या हमारे घरों में झगड़े नहीं, क्या ख्वातीन में लड़ाइयां नहीं, क्या नंद बहू के झगड़े नहीं? ऐसे भाइयों को मैं जानता हूं 8-8 साल गुजर गए दूसरे के घर में नहीं गए, ऐसी बहने हैं जिन्होंने 15-15 साल से एक दूसरे से बातें नहीं की, लेकिन वो तहज्जुद भी पढ़ती है, वो हुसैन की मजलिस में भी आती है, वो मसाइल इमाम हुसैन पे भी रोते हैं। یہ غیر تربیت یافتہ ہے. حسین کے مسائل میں ہونا کمال نہیں ہے. زیارت عاشورہ پڑھو. کم مصیبت اتنی بڑی تھی, چرن تو پرن سب حسین پہ گریہ کرتے ہیں. ہر مخلوق کے خدا امام حسین پہ گریہ کرتی ہے. جو گریہ نہ کرے اس کی فطرت میں مسئلہ ہے. بندہ ایک چھوٹا سا ڈرامہ بھی دیکھ لے نا, کوئی سیڈ سین ہو تو اس میں رونے لگتا ہے. وہ تو جھوٹی کہانی ہوتی ہے. ہندو بھی جب ادیسکر کے مسائل سنتے ہیں تو رونے لگتے ہیں. یہ فطرت کا تقاضا ہے. کمال بشر یہ ہے تو ایسی اپنی تربیت کر جیسی حسین نے کربلا والوں کی تربیت کی, کہ تو کہہ سکے خدایا جس مقصد کے لیے تو نے مجھے کائنات میں بھیجا تھا میں نے اس مقصد کو کیا کیا, پورا کیا. تو سوال بڑی اہمیت رکھتا ہے. کچھ جوان کام کر رہے ہیں, بہت اچھا کام کر رہے ہیں, ہو از حسین کے نام سے. دیکھیے آپ جب اپنے لیے اچھے گول بناتے ہیں یہ ہدف ہے. کچھ لوگ فضول اہداف بناتے ہیں. کئی جوانوں کو میں نے دیکھا مثلاً گیم کھیلتے ہیں, کوئی لوڈو کی گیم پتہ نہیں نئی گیم, پوری پوری رات لگے رہتے ہیں. بھائی تم 10 بار جیت بھی جاؤ تجھے کیا ملے گا, ٹائم ہی اپنا ضائع کر رہے ہو نا. یہ جوانوں کو چاہیے ایسے اہداف بناؤ جس سے نام یاد روشن کرو. اپنے لیے اچھے گولز بناؤ. ان گول کو جب اچیو کرو گے تمہیں کیا ہوگی, خوشی ہوگی. مومن اپنے لیے اچھا گول بناتا ہے, بہت اچھا کام کر رہے ہیں. یہ بھی سوال ہے نا, ہو از حسین, حسین کون ہے. مسلمانوں کو بھی نہیں پتا کہ مولا حسین کی حقیقت کیا ہے. مظلومیوں کے مولا حسین یہ ہے کہ مولا کے چاہنے والوں کو بھی نہیں پتا کہ مولا حسین کی مظلومیت کیا ہے. تو یہ اچھا پیغام ہے. ہم ایک پازیٹیو امیج دیں مکتب اہل بیت کی. اور پازیٹیو امیج کب آتی ہے, امام حسین فرماتے ہیں جہاں پر بھی کوئی مظلوم ہو اس کی مدد کرنا. یہ نہ دیکھنا شیعہ ہے, سنی ہے, مسیحی ہے, کافر ہے. جہاں پر بھی کوئی مظلوم انسان دیکھو, کوئی محتاج دیکھو, تو تمہارا کردار وہی ہونا چاہیے جو امام حسین کا کردار تھا. تو بہت اچھا کام ہے. خون کی ڈونیشن کا کام کر رہے ہیں. فلسطینیا کے جتنے بیچارے مریض ہیں ان کو خون کی کمی ہے. تو کہتے ہیں بندہ اگر کسی کا لقمہ بھی کھائے, کسی کا کھانا بھی کھائے, تو اس بندے پہ اس کھانے کا کیا ہوتا ہے, اثر ہوتا ہے. شیعہ نیاز کرتے اسی لیے ہیں, اگر آپ حسین کا کھانا کھائیں گے تو کچھ لوگ کی حسین کی محبت بھی دل میں. یہ ہو نہیں سکتا, آپ کسی کا کھاؤ اور اسی کا کھاؤ نہیں. تو اگر علی کے چاہنے والوں کا خون لوگوں کی رگوں میں جائے گا, یقیناً کچھ نہ کچھ محبت مولا حسین اور محبت اہل بیت پیدا ہوگی. اس سے احساس پیدا ہوگا. یہ وہی کام ہے جو آیت اللہ زرزگی نے اپنی کنٹری میں کیا. ملینز شیعہ نائجیریا میں کیسے بڑھے, انہوں نے یہی کیا. جب وہاں پہ کیونکہ یہ بہت اپنے قبیلے کے سمجھو سردار تھے, پیر تھے, مرشد تھے, جب یہ شیعہ بنے ان کو بھی شیعہ بنایا. تو پھر انہوں نے سوال کیا کہ ہم عزاداری کس طرح کریں. اصل آزاداری کا مقصد ہے پیغام امام حسین کو بھیجانا. تو انہوں نے کہا آزاداری کس طرح کرے. افریقہ میں سب سے زیادہ جس چیز کی ویلیو تھی خون کی ویلیو تھی. فلسطینیا کے مریض بہت زیادہ تھے, خون مہنگا وہاں بہت تھا. انہوں نے کہا گاؤں گاؤں جاؤ, پیدل جاؤ, اس طرح سفر کرو جس طرح سیدہ زینب نے سفر کیا, اور گاؤں گاؤں جا کر پیغام دو جسے خون کی ضرورت ہے اسے ہم فری میں خون ادا کریں گے. کم والے پریشان. ایک بوٹل $100 کی ہو اور لوگ کہیں ہم فری میں دیں گے, 25,000 کی ایک بوٹل, وہ کہیں ہم فری میں دیں گے. سارے کام والے جمع ہو گئے, انہوں نے خون کی ڈونیشن دی. وہ پریشان ہو گئے, تم ہمیں خون دے کیوں رہے ہو. اب حاضر سکتی ہے جب یہ تم پوچھے نا خون کیوں دے رہے ہو, تو بولو ہم تمہیں لے کر جاتے ہیں اور تمہیں بتاتے ہیں. پھر سب کو امام بارگاہ میں لے کر آئے. پھر آقا عزت سکی نے بتایا کہ ہم خون دے کیوں رہے ہیں. ہمارا خون تو کچھ بھی نہیں ہے, حسین نے انسانیت کے لیے کربلا میں اپنے اکبر کا خون قربان کیا تھا. جب انہوں نے سنا ایسی ہستی کے یہ ماننے والے ہیں, ملینز میں انہوں نے شیعہ بنائے اپنے ایک اچھے گول کی وجہ سے، اچھی سوچ کی وجہ سے. تو جو آپ کے ایکشنز ہوں ان کے پیچھے تھیوری ہونی چاہیے، سوچ ہونی چاہیے کہ جو میں کر رہا ہوں اس کے ریزلٹس بہتر سے بہتر ہونے چاہیے. عزاداری کا مقصد یہ ہے کہ زیادہ سے زیادہ پیغام امام حسین پہلے. اگر میں کوئی ایسی مجلس کروں پورا مجمع بابا کرے نعرے مارے تبرہ بازی ہو، اس سے اگر شیعت کو نقصان ہو تو اس مجلس کا کوئی فائدہ نہیں ہے. مجلس کا مطلب یہ ہے کم از کم جو سننے آ رہے ہیں ان کو امام حسین سے قریب کیا جائے، اور جب یہ حسین کے قریب ہوں گے ان کے کردار کو دیکھ کر سارے پاکستانی حسین کے قریب ہو جائیں گے. صلی اللہ علیہ وسلم. انسان سپورٹ کرے اچھے کام کے لیے ہمیشہ مومن پیش قدم ہوتا ہے. تو ہم نے کہا کہ مقصد انسان یہ ہے کہ انسان کیا کرے، اپنی تربیت کرے. پہلے خود کو جدا کرو جو تم نہیں ہو. میں نے کئی ایسے جوانوں کو دیکھا، جاب ہے، گاڑی ہے، گھر ہے، شادی کر لی، بچے ہیں، اب سمجھتے ہیں کہ ہم نے گویا انسانیت کا مقصد پورا کر لیا. مقصد انسان یہ ہے تو اپنی تربیت کرے. تعریف انسان کیا بنی؟ انسان وہ ہے جو لا محدود تربیت پانے کی صلاحیت رکھتا ہے. یہ ذہنوں میں جملہ بٹھا لیجیے، انسان وہ ہے جو لا محدود انلمیٹڈ ایجوکیشن حاصل کر سکتا ہے، انلمیٹڈ تربیت پا سکتا ہے. مطلب آپ ڈیلی بیسس پہ کچھ نہ کچھ سیکھا کریں جس سے آپ کے وجود میں کیا پیدا ہو، ترقی پیدا ہو. اور صرف علم نہیں، علم تب تجھے فائدہ دے گا جب یہ جو مشین خدا نے دی ہے اس کا پاور زیادہ. آپ گاڑی چلاؤ، گاڑی میں اگر بریک نہ ہو، مہنگی سے مہنگی گاڑی، وہ گاڑی بھی تباہ ہوگی اور ڈرائیور کو بھی کیا کرے گی، مار دے گی. تو مومن ایمان، اکثر لوگ کہتے ہیں مولانا تقوی کا مطلب کیا ہے، متقی کو بیٹی دو، متقی کے ساتھ کاروبار کرو، متقی فرد کے ساتھ دوستی کرو. علی امام المتقین ہیں، سلمان متقی تھے. تقوی کا مطلب کیا ہے؟ تقوی اللہ سے ڈرو. ڈر مطلب نہیں، تقوی مطلب متقی وہ ہوتا ہے جس کی بریک بہت مضبوط ہوتی ہے. جس کی بریک فیل ہو وہ شیور ہے، جس کی بریک کام نہ کرے وہ ہلکے سے دور ہو جاتا ہے. اب تم سمجھو یہ وجود، یہ گاڑی ہے، ڈرائیور کون ہے اس کا؟
روح.
شکم مادر میں دو چیزیں ہیں، دنیا سے کیا گیا؟
نطفہ.
عرش الہی سے کیا آیا؟
روح.
دو چیزوں پر تم نے ڈالا ہے. نطفے کو ترقی ملی، کیا بنا؟
جسم.
روح کہاں پہ آیا؟
جسم میں آیا.
تو راکب ہے، یہ مرکب ہے، تو اس پہ سوار ہے، تو اس کا ڈرائیور ہے. اب مسئلہ یہ ہوتا ہے کہ ہم اس کے ڈرائیور ہیں، لیکن انسان وہاں پہنچ جاتا ہے کہ یہ انسان کو ڈرائیو کرتا ہے. یہ میری سنے لیکن میں کس کی سنتا ہوں؟
اس کی سنتا ہوں.
اس کے بجائے کہ میں اس کو چلاؤں یہ مجھے چلاتا ہے.
بندہ روڈ پہ چل رہا ہے، نگاہ محرم پہ پڑ گئی، جسم نے دیکھنا ہے. اگر یہ کام کرے گی تو روح کی آنکھیں اندھی ہو جائیں گی، عالم برزخ میں یہ بیمار ہو جائے گا.
مسعود فرماتے بریک ہے کہ نہیں، اگر بریک لگا دی تو مطلب تمہاری جو تقویٰ ہے وہ کیا ہے،
مضبوط ہے. اب حدیث سنا میرے شیخ کے امام امام جعفر صادق
ایک چیز کو ڈیفائن کرو، جسم کی ضرورتیں الگ ہیں، روح کی ضرورتیں الگ، دونوں کو مکس نہ کرنا. کبھی کبھی ہم جسم کی ضرورت کو روح کی ضرورت سمجھتے ہیں، کبھی روح کی ضرورت کو جسم کی ضرورت سمجھتے ہیں. یعنی لا محدود روح کو خدا نے محدود جسم میں ڈال دیا. یہ کمال پروردگار کا تھا. روح کی خواہش لا محدود، جسم کی خواہش محدود ہے. جب تک ان دو چیزوں کو ڈیفائن نہیں کرو گے تمہارے وجود میں ترقی پیدا نہیں ہوگی. روح کے اندر بریک ہونی چاہیے. تو روح کو کبھی عقل بھی بولا گیا، اول ما خلق اللہ العقل، اول ما خلق اللہ الروح، اول ما خلق اللہ القلم، کبھی کہتا ہے میں نے قلم بنایا، کبھی کہتا ہے پہلے میں نے عقل، ساری چیزیں ایک ہیں، نام مختلف ہیں، تو روح کا پاور زیادہ ہے، روح کبھی عقل بھی. عقل میں نے پچھلے سال اشرے میں کہا تھا کہ جب اونٹ کے پاؤں کو باندھا جاتا ہے، عربی میں اس کو عقل بولتے ہیں، کسی چیز کو باندھا جائے اس کو عقل بولتے ہیں. اس میں عقل نہیں جس میں بریک نہیں، جب بریک نہیں ہوتی وہ بندہ، اس میں وہ حیوان میں کوئی فرق نہیں ہے. کل میں مثال دی اگر مومن کو بولا جائے، مومن غصہ نہیں کرتا کہ مولانا مجھ میں کنٹرول نہیں ہے، تو جب کنٹرول نہیں ہے تو حیوان بن جائے گا. مسلم سوسائٹی اور ویسٹرن سوسائٹی میں فرق یہ ہے کہ میں نے کہا آج تک آپ نے نہیں دیکھا ہوگا کوئی کتا کتے سے شادی کرے. یہ نیچر کہتے ہیں بکری کے سامنے لا گوشت رکھ دو نہیں کھائے گی، گھاس نہیں کھائے گی. شیر کے سامنے کتنی بھی گھاس رکھو، بہترین ویجیٹیرین کھانا بنا کر رکھو تو نہیں کھائے گا، کیونکہ جو نیچر اللہ نے بنائی ہے وہ اسی نیچر پہ چلتا ہے. لیکن انسان اپنی روح کے اگینسٹ آتا ہے، تبھی خدا کہتا ہے اللہ قتل انعام بلہم اضل، یہ حیوان سے بدتر ہے. لیکن آج تک آپ نے نہیں دیکھا کوئی کتا کتے سے شادی کرے، لیکن آج آپ کو دکھاؤں گا مرد آج مرد سے شادی کرتا ہے. مسجدوں میں گناہ، مدرسوں میں گناہ، کیا اس نے دین نہیں پڑھا؟ کیا اس نے قرآن نہیں پڑھا؟ کیا حضرت لوط کی پوری سورہ یہ اس نام سے؟ لیکن جب انسان تنزلی کی طرف جاتا ہے تو حیوان سے گر جاتا ہے. کتا بھی یہ کام نہ کرے جو انسان کرتا ہے، مرد مرد کے ساتھ، عورت عورت کے ساتھ. کیوں؟ کیونکہ وہ معاش ان کی سوچ یہ ہے کہ جو بدن کو چاہیے وہ اسے دو. امام حسین فرماتے ہیں نہیں، بدن قربان کرو پر روح کو بچاؤ. بدن کے ٹکڑے ٹکڑے ہوتے ہیں تو ہو جاؤ، دعا کرو خدا مجھے مقام شہادت عطا کر. گولی سے بدن مرتا ہے تو مرے، تلوار سے گردن کٹتی ہے تو کٹے، زہر سے بدن مرتا ہے تو مر جائے، لیکن روح کو بقا ملے. شہادت مومن کے لیے ناز ہے، کیونکہ موت اس کے لیے موت نہیں ہے، موت پیدائش کا نام ہے. کیوں کہا شہید کے پیر ہوتے ہیں؟ جیسے یہ اللہ کی راہ میں یہ جسم امانت الہی ہے، اللہ کے لیے قربان کرنا. تو جسم کی خدمت کے لیے نہیں آیا، جسم تیرا خادم ہے، جیسے اللہ کا نوکر بنا، اللہ کا عبد بنا. یہ جتنی کائنات میں اللہ نے نعمتیں دی ہیں یہ اس لیے دی ہیں تاکہ رب العالمین کی خدمت میں ان کو استعمال کر، نہ کہ ان کو جسم کی خدمت میں استعمال کر. لیکن جب معاشرہ گرتا ہوا آتا ہے، جب انسان جسے پتا ہی نہیں کہ انسان کیا ہے، ایسے ایسے جوان. میں بارہا اس چیز کو کیوں ذکر کر رہا ہوں کہ کئی جوان پاکستان میں دیکھ رہا ہوں، بڑی دلی خواہش رکھتے ہیں ہم یورپ جائیں، امریکہ جائیں، کینیڈا جائیں. ظاہر کمائی وہاں زیادہ ہے، مہینے میں 2-3 ہزار ڈالر بندہ کمائے تو کس کو برا لگتا ہے، ہر بندہ کہے گا میں جاؤ، اچھی بات ہے، جاؤ کماؤ، پیسے یہاں بھیجو، اپنے ملک کا فائدہ کرو. ہالینڈ میں ایک مومن بتاتے ہیں کہ مولانا دھڑا دھڑ کوئٹہ سے، پراچنار سے، یہاں یہاں سے ابھی بھی جا رہے ہیں کافی لوگ. تو وہ کہہ رہے ہیں کہ انگریز ایڈمنسٹریشن جو لوگوں کو دیتے تھے، پی آر دیتے تھے یا پاسپورٹ واسپورٹ جو بھی دیتے تھے، انہوں نے آپس میں میٹنگ کی اور کہا بھائی فائدہ کیا ہے لوگوں کو نیشنلٹی دینے کا؟ کیوں؟ تو یہاں آتے ہیں کماتے ہیں، سارا کچھ پاکستان بھیج دیتے ہیں، ہمارا تو کوئی فائدہ نہیں، جتنا کماتے ہیں پاکستان کا فائدہ ہو جاتا ہے. انہوں نے کہا ہم پاگل نہیں، ان کو نیشنلٹی دے رہے ہیں، ہم سوچ سمجھ کے دے رہے ہیں. شیطان بڑی پلاننگ کرتا ہے، آپ سمجھتے ہو ایسے ہی فری میں آپ کو نیشنلٹی دے رہے ہیں، بڑی محبت ہے ان کو مسلمانوں سے. جب قرآن صریحاً کہتا ہے یہود و نصارا تمہارے دوست نہیں ہو سکتے، یہ بات ذہن میں بٹھا دو. جس دن تم نے سوچا نہیں کہ میرے دوست ہیں، اسی دن مار کھا رہے ہو. خمینی بہت پہلے کہہ کر گئے کہ امریکہ سب سے بڑا شیطان. اب بندہ شیطان کے ساتھ ہاتھ ملا ہے، شیطان کے ساتھ دوستیاں کرے، سمجھے اس سے مجھے فائدہ ملے گا. لیکن ہمارے ملک میں جھگڑا یہی ہے، ایک بندہ بولتا ہے شیطان ہے، دوسرا کہتا ہے نہیں دوست ہے. جب عقل بندے کی خراب ہو جائے، جب اسے صحیح غلط کی پہچان ہو، تو دشمن کو بھی اپنے سینے سے لگاتا ہے. تو انہوں نے کہا کہ گھبرانے کی ضرورت نہیں، بھیجنے دو، جتنا پیسہ یہ پاکستان دیش نے بھیجنے دو. کہ کیا مطلب؟ کہ یہ پیسہ بھیج رہے ہیں، بھیج کے کیا کریں گے؟ وہاں گھر بنائیں گے، جائیدادیں بنائیں گے، کوئی مسئلہ نہیں.
کہ ان کے بچے جو بڑے ہوں گے وہ کبھی پاکستان نہیں جائیں گے, اور جو کچھ انہوں نے پاکستان میں بنایا ہے وہ سارا پیڑھی واپس لے گا.
میں یو کے کی فیملی کو جانتا ہوں, والد ان کے پروفیسر تھے بیچارے, کراچی میں 3-4 گھر بنائے. ہاں بڑا شوق تھا, بچے آ کے یہاں رہیں گے, بچے آ کے وہاں رہیں گے, اور جیسے اس بیچارے کا انتقال ہوا بیٹے نے سارے گھر بیچ کے. بھائی اس سوسائٹی میں جب بندہ بڑا ہوتا ہے یا نہیں آتا, بڑا مشکل ہے مدینے کو چھوڑ کے بندہ کربلا جاتا ہے, آسائشیں چھوڑ کے بندہ زحمتوں میں جاتا. کون لگژری لائف کو چھوڑتا ہے؟ پاگل ہے وہ, لوڈ شیڈنگ میں آ کے رہیں گے, ساری آسائشیں چھوڑ کے یہاں پہ آ جائیں گے, ایجوکیشن ان کی فری ہو, ہیلتھ ان کا فری ہو, کام کرے نہ کرے حکومت ان کو نکما بنا کے گھر میں پیسے دیتی رہتی ہے, پاگل ہے. تو ابھی جو ریسنٹلی وہاں جوان گئے کہتے مولانا ہم کیا کریں, ظاہر ہے 2-3 مہینے اسٹوڈنٹ بن کے گئے, ایک بیچارے اٹلی سے جوان فون کرتا مولانا میں تو پاگل ہو رہا ہوں, یہاں پہ میں کیا ہوا؟ کہ جگہ جگہ گناہ, جگہ جگہ گناہ. اہل بیت فرماتے ہیں آنکھوں کو بچاؤ. ہم کیا کریں مولانا, کلاس میں جاتے ہیں گناہ, روڈ پہ جاتے ہیں گناہ, میں نے شادی کر لو. ماں باپ کہتے نہیں, پیسے بھیج پہلے, اتنی جلدی تیری ہم شادی کریں گے, اتنا خرچہ کر کے تجھے بھیجا ہے. کبھی بھی جب تک پی آر نہیں ملتی, شادی, اسپانسر ویزا, یہ ہم کیا کروں؟ میں نے کہا تو کنویں میں خود کودا ہے, اب یہاں صبر کر یا پاکستان آ کے شادی کر. کبھی منع کرتا ہے نہیں نہیں آنا, اچھا کما رہا ہے, مہینے پہ 2-2 لاکھ بھیج رہا ہے. مطلب جوان کے روح کی ویلیو نہیں ہے, پیسے کی ویلیو ہے. تو کئی جوان کہتے بولا کہ میں کہتا ہوں پڑھنے جاؤ, ایجوکیشن حاصل کرنے جاؤ, ہنر سیکھنے جاؤ, پیسہ وہاں کماؤ, لیکن کبھی بھی اپنے بچوں کو وہاں لے کر نہیں جاؤ. ہمارے دوست جاننے والے جاتے ہیں 4 مہینے وہاں کام کرتے ہیں, پھر آ جاتے ہیں پاکستان میں, بچے بچے یہاں رکھے ہوئے, گھر یہاں رکھے ہوئے, کیونکہ اس زمین میں جو پودا لگتا ہے وہ بڑا ہو جائے تو خالص نہیں ہوتا. اتنا بندہ اسٹرکٹ ہو کے 24 گھنٹہ بچوں کو بیٹھے, ٹائم نہیں ہے کسی کو, ہر چیز یعنی وہاں بندہ مقروض ہوتا ہے, 25-26 سال تک قرضے کی زندگی گزار کے مرتا ہے. گھر آپ کو ملتا ہے مورگیج پہ, گاڑی ملتی ہے مورگیج پہ. تو زندگی کا جو گول بنانا, ہدف بنانا, یہ ساری چیزیں ذہن میں رکھنا, ایسا نہ ہو تو مال کے لیے جائے لیکن تباہ ہو کر واپس آ جائے. ایرانی خاتون, ایران کی ایکٹر تھی, ایران سے چلی گئی جرمنی, اب رہی اب جو جرمن ہے وہ بڑا مشکل سے پاسپورٹ دیتے ہیں, 7 ایئرز 8 ایئرز, کبھی کبھی 11 ایئرز بھی لگ جاتے ہیں. تو اس ویڈیو بھی یوٹیوب پر موجود ہے, تو اس کو نہیں دے رہے, کوئی ریزن تو ہونا چاہیے نا, وہ ایران کیوں چھوڑ کے آئے گا؟ آپ پاکستان سے جاؤ گے بولے گا بھائی کیوں, یا تو اسٹوڈنٹ ہو بندہ کہ لمبا عرصہ رہے, یا ریفیوجی اسائلم لوگ, مطلب میری جان کو خطرہ ہے. عام لوگوں کی بات نہیں, مولوی یہاں سے جاتے ہیں جھوٹ بولتے ہیں ہماری جان کو خطرہ ہے, جھوٹ یہ فائر ہے پاکستان سے بھیجتے, بس پاسپورٹ کے لیے 100 جھوٹ. قرآن کہتا ہے جو جھوٹ بولتا ہے اسے رسوا کر دیتا. ساتھ میں وہاں فرماتے ہیں جھوٹ مصلحت میں بولو, کسی کی جان کو بچانے کے لیے, کسی کی عزت کو بچانے کے لیے, کسی کے ناموس کو بچانے کے لیے. کبھی کبھی بولا بیوی کے ساتھ ہی بولا کرو, یہ پیچھے ٹائم فرما, یہاں ابھی تھوڑا ہلکا ہاتھ اللہ نے رکھا ہے. تو بعض اوقات عورتیں مانتی نہیں ہیں, جھوٹ بول کے نہ ماننا پڑتا ہے, لیکن یہ نہیں کہ تم ہر شے حاصل کرنے کے لیے جھوٹ بولو. ایرانی ایکٹر سے نازنین اس کا نام تھا, جرمنی گئے, وکیل نے بولا نہیں آپ اسٹرانگ ریفیوجی اسائلم, ایران میں کوئی خطرہ نہیں, طالبان نہیں, بڑا امن و امان, بہترین ملک ہے, کیوں چھوڑ کے آئی ہو؟ تو ایک ہی راستہ ہے, تم یہ بولو کہ میں شیعہ تھی اب کرسچن ہو گئی, اور مکتب ہمارے یہاں کیا ہے, جو اپنے مذہب کو چھوڑے وہ مرتد ہے, اور مرتد کی سزا اسلام میں کیا ہے؟ موت ہے. ایران کی حکومت اسلامی جو مرتد ہو جائے وہ تو پھانسی پہ لٹکتا ہے, کہ یہ اسٹرانگ کیسے؟ اب آپ نہیں بولیے گا کیونکہ یہاں پھانسی نہیں ملتی, اب مرتد بھی ہو گئے تو کوئی مسئلہ نہیں ہے. ایران کی بات کر رہا ہوں, کیونکہ مولانا راستے بتا رہا ہے, پاسپورٹ لے لیں گے, راستے نہیں بتا رہا. تو اس نے بولا میں مرتد ہو گئی, مطلب میں نے شیعہ مذہب چھوڑ دیا, پاسپورٹ تو مجھے उन्होंने बोला हमें यकीन नहीं आता। फिर उसने क्या किया, वो गुस्ल तामीम बोलते हैं, जो क्रिश्चियन होते हैं ना, वो एक पानी होता है स्विमिंग पूल की तरह छोटा सा, उसमें जाके डुबकी लगा के गुस्ल दे। फिर उसने वो वीडियो बनाई कि देखो भाई मैं गुस्ल भी ले चुकी हूँ। उसके बाद भी उसको पासपोर्ट नहीं मिला। अली को छोड़ा, रसूल को छोड़ा, आखिर में खसरा दुनिया वल। एक हवा होता है, ये मिल गया तो पता नहीं मुझे सब कुछ मिल गया। छोटे छोटे जवान देखे 17 साल के 18 साल के, पागल कर देते माँ बाप को, आईफोन लेकर दो, आईफोन लेकर दो। पता नहीं जैसे आईफोन इनको मिला तो दुनिया मिल गई। और जब मिल जाता है बंदा महीने में बोर हो जाता है, क्योंकि तू आईफोन के लिए नहीं बना, आईफोन तेरे लिए बनी है। तू क्यों खुद को तबाह कर रहा है इन चीजों के लिए? तेरी वैल्यू बहुत ज्यादा है, क्यों खुद को सस्ता बेच रहा है? तेरा खरीदार हुसैन इब्न अली है, तेरा खरीदार अली इब्न अबी तालिब है, तुझसे तिजारत खुदा कर रहा है। क्यों सस्ता खुद को शैतान की दरबार में बेच रहा है? एक निकाह हराम के लिए बेच रहा है तू खुद को। तो ये सोचो जो कदम उठा रहे हो क्या हासिल होगा? दुनिया मिल जाएगी, नस्लें तबाह हो जाएंगी। आज सबसे ज्यादा जिस चीज की जरूरत है, दुश्मन को पता है कि तबलीग करेगा मौलवी, सीधी बात है, मौलवी लोगों को समझाएगा ये दीन है, ये दीन है। कई काम करो, मौलवियों को मसरूफ कर दो ताकि ये तबलीग ही ना करें, मुर्गों की तरह इनको आपस में लड़ा दो ताकि ये लड़ते रहे तबलीग। आज पूरा सोशल मीडिया खोले, बरेली अहले हदीस को टोकरा है, अहले हदीस बरेली को टोकरा है, और यहाँ भी 4-5 शिया मौलवी बैठे हुए हैं, कोई वहाँ से बात करे तो वो भी तैयार है, हम भी फैसल अपना एक अपना क्लिप निकाल के उनके बात है। पूरी कौम तबाही में लगी हुई है, एक्टर एक्ट्रेसेस सियासतदान, लोगों को गुमराह करने वाले, शराब पीने वाले, सिनेमा में गुमराही फैलाने वाले बड़े सुकून से कर रहे हैं, मौलवी को हमने अच्छे काम पर लगा दिया है। असल आलिम का काम यह था कि लोगों की तहजीब करे, आलिम का काम यह है वो ही काम करे जो इमाम हुसैन ने किया। सबसे बड़ा कसूर मिंबर पे आने वाले और पानी मजलिस का है। आने वाली की नीयत यह है कि वो पढ़ूं मजमा खुश हो जाए, बानी मजलिस की नीयत यह उसे बिठाऊं जो ज्यादा से ज्यादा मजमा जमा करे ताकि मेरी वाहवाह हो जाए। यह कहता है मजमा राजी हो जाए ताकि मेरी वाहवाह हो जाए। इस बीच में रिजाए खुदा खत्म हो गई, इस बीच में इमाम हुसैन की रिजा खत्म हो गई। ये दो बड़े कातिल है मुआशरे के, जो मौलवियों को बुलाते हैं और जो मौलवी मेंबर पर आते हैं। शरई फतवा बता रहा हूं, जिस आलिम को पता हो कि इस मुआशरे में एक जवां बेहिजाब है, एक जवां जिना की तरफ जा रहा है, ना महरम के ताल्लुकात पड़ चुके हैं, लोग नमाज से दूरी हैं, अल्लाह से दूरी इख्तियार किए हुए, हलाल और हराम की तमीज खत्म हो रही, इस पे शरअन वाजिब है एक घंटा भी पढ़े तो उसी मौजू पे पढ़े जो बीमारियां लोगों के बीच में। अगर नहीं पढ़ता ये कयामत के दिन अल्लाह को जवाब दे तो अगर खैबर और खंदक सुनाना शुरू कर दे, क्या लोगों को पता नहीं खैबर और खंदक? तो ये बता कि अली मैदान खैबर और खंदक में शुजा थे, ये शुजात तेरे अंदर है? अली मरहब के सामने खड़े हुए, अली अमर इब्न अब्दुल्लाह के सामने खड़े हुए, तू आज के मरहब को तलाश कर उसके सामने खड़ा हो जाता। तारीख के किस्से सुना के क्या मिलता है इंसान को? पूरी तारीख इस्लाम सुना दूं और आप पे जरा बराबर फर्क ना पड़े, क्या फायदा कि सुबह से शाम तक सुनते रहो सैयदा सकीना इतनी मजलूम की बीवी को तमाचे लगे, तो खूब खुद जाके मसलन अपनी बच्ची को तमाचे मारे, उस पर जुल्म करे, तेरे रोने का फायदा कि तू खुद पे रो? वो सिफत तो पैदा कर, अभी तुझे तबर्रा तबल्ला का पता नहीं है। तो तहजीब जब तक तो नहीं करेगा, हालत खिलकत तू नहीं समझेगा, 70 साल का होकर दुनिया से चला जाएगा, और जब बदन से रूह निकलती है उस वक्त इंसान को पता चलता है मैं क्यों आया था, किस मकसद के लिए आया था, उस वक्त कहेगा रब्बिर जऊनी, ऐ मेरे खुदा मुझे वापस पलटा दे ताकि मैं वो करूं जिसके लिए तूने भेजा था। आवाज आएगी कल्ला कल्ला, अब देर हो चुकी है। तो
تو اپنی تربیت کرنے آیا ہے, عقل کو مضبوط کرنے آیا ہے. دو منٹ کی لذت کے لیے خود کو تباہ برباد نہ کرنا, لذت حال سے بھی مل جاتی ہے.
مومن کا کام کیا ہے؟ ایک اچھے, جس کو اللہ نے پیسہ دیا, جس کو اللہ نے قدرت دی, جس کو اللہ نے توانائی دی, وہ چار جوانوں کی شادی کرا سکتا ہے, مطلب چار جوانوں کو زنا سے بچا سکتا ہے. یہ وہی کام ہے جو مولا علی کرتے تھے. ہاں, چار بد حجاب بچیوں کو اگر بچا لے, جب اس بچی کی شادی نہیں ہوگی یہ روڈ پہ گھومے گی, جب اس کے سر پہ شوہر کا سایہ نہیں ہوگا. یہ پیسے کی تلاش, کئی چیزیں ہیں جو ممبر سے بیان نہیں کر سکتا, پر مجھے پتا ہے میں روم میں بند رہنے والا مولوی نہیں ہوں, لوگوں کی زندگیاں دیکھتا ہوں, معاشرہ گھومتا ہوں. آج کسی کا کوئی گناہ چھپا ہوا نہیں ہے سوشل میڈیا پر. ایسی ایسی بچیاں جنہوں نے یہ جو پہنتی ہیں چوڑیاں, صرف ایک چوڑی کے لیے اس نے اپنی عزت گنوائی. خواہش انسان کو مرواتی ہے نا, کوئی سستا بکتا ہے کوئی مہنگا بکتا ہے نا. ہزار روپے کے لیے کوئی اپنی عزت کو بیچ, کیوں؟ غربت ہے. بڑا فرماتے غربت انسان کو چور بناتی ہے, غربت انسان کو زانی بناتی ہے, غربت انسان کو فاسد بناتی ہے. اب اگر میرے پاس صلاحیت ہے, میں چار جوانوں کی شادی کرا سکتا ہوں, چار بچیوں کے اچھے رشتے کرا سکتا ہوں, دس لوگوں کو جاب دلا سکتا ہوں, یہ وہی کام ہے جو پیغمبر صلی اللہ علیہ وسلم کا تھا, یہ وہی کام جو انبیاء کا تھا. انبیاء معاشرہ سازی کرتے تھے. ایک طرف میں بولوں کہ مثلا نامحرم مرد نامحرم لڑکی کے ساتھ نہ ملے, اور یہ چین چلتی ہے کہ بی بی بیمار ہو جائے تو مرد ڈاکٹر کو نہ دکھانا, حرام ہے حرام ہے حرام ہے. مولانا کراچی میں ڈاکٹر نہیں مل رہا, حیدرآباد چلے جاؤ, حرام ہے کہ عورت مرد کو دکھائے, مرد عورت کو دکھائے. بڑی آسانی سے ایک لیڈی ڈاکٹر کے نیچے اپنا دانت بنواتا ہے, مولانا ہاتھ تھوڑی لگا رہے ہیں, منہ منہ سے ملا ہوا ہے, اندر میں خوش ہو رہا ہے, نفس کو راضی کر رہا ہے, علی کو ناراض کر رہا ہے. تو اگر ایسا ہے تو بندوبست بھی تو ہونا, پھر لیڈی ڈاکٹر بھی تو ہونا, پھر گائنی ڈاکٹر بھی تو ہونا, پھر بچے پیدا کرنے والی ڈاکٹر بھی تو ہونا. جب معاشرے میں سارے مرد ہوں گے تو یہ بیچاری خاتون کہاں جائے؟ یہ بھی تو تیری ذمہ داری ہے نا. یہ خواتین سوچے نا کہ ہم کن شعبوں میں جائیں جس سے عفت بچے, جس سے حیا بچے, جس سے امام زمانہ کا سسٹم بچے. نظام کا مطلب ہے, نظام اسلامی کا کیا مطلب ہے؟ نظام اسلامی کا مطلب ہے ایک ایسا معاشرہ جس میں غربت نہ ہو, ایک ایسا معاشرہ جس میں چوری نہ ہو, ایک ایسا معاشرہ جس میں محرم اور نامحرم کے تعلقات کا ایک فاصلہ رکھا جائے. میں بارہ کہتا ہوں, ہمارے بڑا شوق ہوتا ہے لوگوں کو, ایک بڑے امیر ہمارے مومن تھے, مولانا میں سوسائٹی بنا رہا ہوں. میں نے کہا کیا ہوگا؟ مولانا ایک ارب کما لوں گا. میں نے کہا پھر کیا ہوگا؟ یہ تو قارون کی دولت جمع کر رہے ہیں, یہ کوئی ہدف تھوڑی ہے. میں نے کہا شیعہ سوسائٹی کا مطلب ہے ایک ایسی سوسائٹی بنا جس میں نظام امام زمانہ ہو. کیا مطلب نظام امام زمانہ؟ انچولی بن گئی, رضویا بن گئی, نیو رضویا بن گئی, اور بھی سوسائٹی, سب کی نیت لالچ والی ہے. ایک ہزار کا پلاٹ خریدے, دس لاکھ میں بیچے, یہ قبر میں لے کر جاؤ گے اتنا پیسہ. تم نے سوچا کہ ان جوانوں کی غیرت کو کیسے بچایا جائے, خواتین کے پردے کو کیسے بچایا جائے؟ سوسائٹی کا مطلب, وہ سوسائٹی کسی کام کی نہیں, جعفر تیار کوئی بھی سوسائٹی, سوسائٹی کا جس طرح بحریہ ٹاؤن والا بحریہ ٹاؤن بنا رہا ہے, وہ سوچ آپ کی ہونی چاہیے. ایک ایسی سوسائٹی جس میں میں ہر فیسلٹی دوں. کون سی فیسلٹی؟ اسلامی فیسلٹی. مطلب میرا بچہ میری سوسائٹی میں, میرے اسکول میں جائے جس میں بچیاں بچے الگ ہوں, اسی سوسائٹی میں یونیورسٹی ہو جس میں بچے بچیاں الگ ہوں, اسی سوسائٹی میں ایک ہاسپٹل ہو, اس میں لیڈی ڈاکٹرز بھی ہوں, جین ڈاکٹرز بھی ہوں, کہ اگر میری بیوی بیمار ہو جائے اس کے لیے وہ فیسلٹی موجود ہو تو وہ لیڈی ڈاکٹر کو دکھائے. پورا اسلامی سسٹم بنا. امام زمانہ کیا کریں گے؟ کوئی جادو کی چھڑی تو نہیں لگائیں گے نا. وہ اسباب اور علل جس کے ذریعے سے بندہ گناہ میں پڑتا ہے امام کو دور کر دیں گے. کل میں نے کہا جوان شادی کیوں نہیں کرتا؟ خواب پڑے 50,000 کی نوکری مل جائے, محنت کرو. یہ میں نے سب حدیث کسی اور امام بارگاہ میں پڑھی, سب زمانوں کو کہہ رہا ہوں. 25 سال کا تو ہوگا یا ابھی بھی باپ کا کھا رہا ہے, یہ نند ہے کسی علی والے کے لیے. جس دن سے تیرے بازو میں کہا کرتا ہے نکل جا اپنا کھا, جو باپ نے بنایا وہ اس نے بنایا, اس کی محنت تھی, تیری محنت کیا ہے؟ وہ ارث کا ایک اپنا سلسلہ ہے جو مرنے کے بعد تجھے ملے, لیکن تو تو محنت کر, تیرا ہنر کیا ہے؟ نہیں, لیٹا ہوا ہے مولانا, باپ کا مل رہا ہے, باپ کا کھا رہا ہے,
اور فرماتے ہیں تیرے اندر کوے جتنی بھی صلاحیت نہیں ہے.
آج تک دیکھے کبا بولے میرا بابا لا رہا ہے میں بیٹھا ہوں.
یعنی تیرے اندر ایک مرغی جتنی ایک گدھے جتنی صلاحیت نہیں ہے.
وہ بھی صبح سے شام تک کماتا ہے. میں سمے تمام ریڑھی لگاتا تھا. علی نے یہ نہیں کہا میں سب تو ڈاکٹر بن جا انجینئر بن جا علی کے لیے. نہ میں تو علی والا ہو کے ریڑھی لگا رہا.
نہیں علی فخر کرتے تھے تو کچھ بھی کر پر رشتے حلال کے پیچھے لگا. تو حرام سے کروڑوں کما دنیا تیری بابا کرے گی پر علی بابا نہیں کریں گے. اس شکم کو جہنم کی ایندھن سے نہ بھرنا. پاک کمائی لے کر آنا. اسی پاک کمائی سے پاک بچے بنتے ہیں. پاک بچے بڑے ہوتے ہیں. ایک ہدف لے کر تو دنیا میں آیا ہے.
جب تک تمہاری زندگی میں بارڈرز نہیں ہوں گے. بھائی سمپل بات بتا رہا ہوں. کراچی سے حیدرآباد جا رہے ہو ہائی وے پہ. لوگ کہتے مولانا تبلا اور تبرہ کیا. آسان مثال دے کے سمجھا رہا ہوں. ہائی وے پہ جا رہے ہو. ایک مقصد ہے کہ میں کہاں پہنچوں.
حیدرآباد پہنچوں. حیدرآباد مقصد ہے. مقصد پہ پہنچنے کے لیے ایک راستہ ہے.
اس راستے کے اطراف میں دو بارڈر ہیں. یہ بارڈر کیوں لگتے ہیں؟ تاکہ گاڑی ٹریک سے نکل نہ جائے. علماء فرماتے ہیں ان بارڈرز کا نام ہے تبرہ.
جس راستے پہ چل رہا ہے یہ ہے تبرہ.
اگر تیری زندگی میں بارڈرز نہیں ہیں. تبرہ کا مطلب یعنی وہ بارڈرز جو تجھے راستے سے ہٹنے نہ دیں اسے تبرہ کہتے ہیں. اگر تیری زندگی میں تبرہ نہیں مطلب بارڈرز نہیں. جب بارڈرز نہیں تو کبھی روڈ کے ادھر نکل جائے گا کبھی ادھر نکل جائے گا کبھی مقصد و ہدف تک پہنچ نہیں پائے گا.
بیزاری جب تک تیرے اندر گناہ سے نہیں ہے تو گناہ سے بیزاری تب آئے گی جب تو معرفت پائے گا کہ دنیا کی ہر لذت اٹھا ہے فنا ہے بقا نہیں ہے.
انگریز بتا شراب کیوں پیتے ہیں؟ سیٹرڈے سنڈے نائٹ روڈ پہ لیٹے رہتے ہیں. اتنا پیتے ہیں پتہ بھی نہیں چلتا.
کپڑے گندے گاڑیاں گندی
ہوش میں نہیں.
کیوں پیتے ہیں؟ کیونکہ معنویت نہیں ہے روحانیت نہیں. بور ہو جاتے ہیں اپنی زندگی سے. شراب پی کے اپنی عقل کو ضائع کرتے ہیں.
نارملی ایک مومن جتنا اپنی جسمانی لذتوں سے مزہ لیتا ہے کافر نہیں لے پاتے. زیادہ ڈیپ میں نہیں جاؤں گا. یعنی آپ جتنا مزہ لیتے نارملی جو بھی لذت نکاح ہے کھانے کی لذت ہے جتنی لذتیں حلال کے ذریعے سے آپ لیتے ہیں نا اسے وہ لذت تب تک نہیں ملتی جب تک وہ شراب نہ پیئے.
مجھے یہ بتائیں گے کہ 1000 سال پہلے ایک جوان اپنی زندگی میں کتنی بد ہداب خواتین کو دیکھتا ہوگا.
مثلا مولا علی کے زمانے
ایک جوان کتنی بد ہجاب خواتین کو دیکھتا ہو. میکسیمم 10 کیونکہ ساری ہجاب کرتی تھی اپنے شہر میں رہتا تھا. آج کا جوان اپنی زندگی میں کتنی بد ہجاب عورتوں کو دیکھتا ہو. گھر میں بیٹھ کے اپنے موبائل میں سیو کرو. جب تو گناہ کرتا ہے تیرے اندر حسرت شادی بھی کرے گا نا بیوی کے ساتھ راضی نہیں رہے گا سکون نہیں رہے گا.
ایران کے بوڑھے بتاتے تھے کہتے تھے مولانا صاحب پہلے تو ظاہر عورتیں میک اپ کرتی نہیں تھیں. ایران میں آج بھی بعض جگہوں پر وہ بھی کافی خراب ہو چکے ہیں لیکن جو مذہبی آج بھی فیملیز ہیں تو جو کنواری خواتین ہوتی ہیں وہ اپنے آئی برو نہیں بناتی. مطلب میک اپ یہ بھی ایک تزئین ہے نا انسان نہیں مطلب بال بال سے مل جاتے ہیں جب تک ان کا نکاح رہا. میک اپ نہیں کرتی کوئی لڑکیاں مذہبی طبقے کا ہوتا ہے.
وہ کہہ رہے کہ مولانا جب ہم کہہ رہے آج کا جوان اتنا ہوس باز کیوں ہے کس کا دل ہی نہیں کرتا.
شادی ہو جاتی ہے بیوی مل جاتی ہے بعض اوقات یہ جو چشم چراں لوگ ہیں جن کی آنکھیں ایک جگہ ٹکتی نہیں ہیں جگہ جگہ گناہ میں مبتلا رہتے ہیں شادی کے بعد بھی یہ سکون نہیں دیتے. چھٹے امام کو فرما رہے کہ نگاہ حرام تمہارے وجود میں حسرت پیدا کرتی ہے. تو کہا مولانا میں نے کہا ایشو یہ ہے کہ جب ہم تھے جوان تو ظاہر اتنا ٹی وی نہیں تھا موبائل نہیں تھا عورتیں اتنا سنگھار کر کے निकलती नहीं थी। कहा हम मेकअप में अगर किसी खातून को देखते थे वो शादी के रात देखते थे, उससे पहले तो देखते ही नहीं थे। अगर उस जिससे शादी हो रही है उसे हमने कभी देखा भी हुआ था, उसके आईब्रो सेट नहीं थे, उसने मेकअप नहीं किया हुआ था, और वही लड़की जब शादी के रात मेकअप करके आती थी हमें कायनात की हसीन तरीन लड़की लगती थी। बोला ना आजकल हर लड़की शादी की पहली रात वाला मेकअप करके रोडों पे घूम रही है। इंसान शेर हो जाता है, जब आप शेर हो जाते हैं आप कहते हो हल मिन मजीद मुझे इससे भी ज्यादा खूबसूरत दिखे। अब जब उसने उसको कई शादी के फंक्शंस में रोड पे यूनिवर्सिटी में फुल मेकअप में देखा है, अब जब शादी होगी वही मेकअप करके आएगी, कोई नई चीज तो इसके लिए होगी नहीं, ये तो मैं कल ही देख चुका हूं। जिद्दत नहीं रहेगी तो जो जितना मुत्तकी होता है शादी करने के बाद उसकी जिंदगी में उतना सुकून होता है। एक मतलब आपका पेट भरा हुआ है खाना खाओगे मजा नहीं आएगा, लेकिन रोजा रखने के बाद इफ्तारी के मोमिन कैसे टूटता है, अल्लाह दौड़ा दौड़ा खाने की तरफ जाता है, वही शरबत वही रूह अफ़ज़ा वही पकौड़े, लेकिन रोजे में वो मजा आता है, भूख है ना। तो जब मुत्तकी बनोगे फिर हलाल लज्जत की तरफ जाओगे तो उस लज्जत में तुझे क्या मिलेगा, मजा आएगा। उस लज्जत में क्या होगा, सुकून होगा। एक सुबह से शाम तक टीवी पे ये एक्ट्रेस वो एक्ट्रेस वो एक्ट्रेस, अब इस पागल को ये नहीं पता कि हजारों लड़कियां एक्टिंग के शौक में इंटरव्यू देती हैं, उन हजारों लड़कियों में से चंद लड़कियां जो सबसे ज्यादा खूबसूरत हैं उन्हें उठाया जाता है। अब दिन रात एक ड्रामा दूसरा ड्रामा एक फिल्म दूसरी फिल्म उन्हीं लड़कियों को देख रहा है, अब इसके जहन में एक तस्वीर बैठ गई, अच्छा बीवी चाहिए कैसी फलां जैसी, कोई हजारों में दस है, अब पूरे गांव ढूंढेगा कुछ नहीं मिलेगी। अब क्या होता है, गुनाह ने हसरत पैदा की, अब शादी कर ली, बीवी को देखे नहीं मुझे तो कुछ, अब जहन में वो बैठी हुई है, इब्ने मुल्जिम नमाज तोड़ दी उसने, अल्लाह अकबर कुतामा गुजरी कुल्ला भूल गया। ये मसला आज का नहीं है पुराना है, लेकिन निगाहें चुकी होती आंखों में हया होता हिफत होती तो जितना हिर्स पैदा करोगे अपना नुकसान करोगे, जितना गुनाह में जाओगे अपना नुकसान करोगे, लेकिन जितना गुनाह से बचोगे अल्लाह तेरे वजूद में कार रखेगा सुकून रखेगा। जिस बंदे में हिर्स हो, कल मैंने मिसाल दी सुफरे में जितने खाने हो फिर भी बेसुकून होगा, लेकिन जिसमें हिर्स नहीं हो अपनी दाल रोटी पर भी सुकून से बैठेगा। सल्लल्लाहु अलैहि वसल्लम यूसुफ का किस्सा सुनाना था, लेकिन किस्सा काफ़ी लंबा है तो आज मैं सुना नहीं पाऊंगा, तो मौसम ज़ाया ना हो जाए उसको मैं कल जिक्र करूंगा कि खुदा भी फख्र करता है किस पर, हजरत यूसुफ तुम भी तो इमाम ज़माना के लिए यूसुफ बनो ना, तेरा इमाम तुझ पे फख्र करे। रजब अली खयात के वाक़यात मैंने बहुत पुराने सुनाए हुए हैं, रजब अली नाम है खयात इसका पेश दर्जी जवान दर्जी, हदीस सुना रहा हूँ किस्सा कल सुनाऊंगा। मेरे इमाम फरमाते हैं हमारे शियों की एक निशानी है अलवरउ फिल खलवा, जो तन्हाई में मुत्तकी रहे। लोगों में आकर तो मैं भी बड़ा मुत्तकी हूँ ना, तन्हाई में कोई मुत्तकी है कि नहीं, लोगों में आके तो आपके वजीर आजम के हाथ में भी तस्बीह होती है ना, हमें क्या पता तन्हाई में भी पढ़ता है कि नहीं पढ़ता। असल वरा है तन्हाई में, बाकी तो सारी रियाकारी है, माथे पे सजदा हो पता नहीं क्या हो कात में तस्बीह हो सर पे टोपी हो। मैं काफी अरसे के बाद पाकिस्तान आया था ईरान से, अब ज़ाहिर बचपना वहाँ गुजरा, उसके बाद मैं पाकिस्तान आया तो कराची के सदर में थोड़ी शॉपिंग के लिए गया। तो ईरान में ये था कि हम देखते थे जो दुकानदार दीनदार है उससे हम चीज़ लें, तो वही सोच मेरी पाकिस्तान में। अच्छा वहाँ जो दीनदार कौन होता था, जो थोड़ा दाढ़ी वाला हो, तो वो ये था कि वो दीनदार है। जो मुंडे हुए होते थे हम कहते थे मसलन थोड़ा दीनदार नहीं है, आप तस्वीर हो। तो वहाँ वाकई ऐसा होता था। तो यहाँ मैं ढूंढ रहा था, तो यहाँ तो आपको पता है, तो मैं क्या सर पे टोपी बड़ी बड़ी डाली, मैंने कहा ये बड़ा दीनदार है। तो अब्बा ने आके बताया जो ऐसे होलिये भाई वो सबसे बड़े बेदीन हो। तो बाद में पता चला जब मैंने चीज ली, उसने उस जमाने में कहा कि 100 रुपए की, मैंने कम करो कम करो, उसने कहा चलो 90 दे दो। वही अब्बा हमारे आ गए, कितने में दे, 90 में, उसने कहा नहीं 30। मुझे बुरा लगा, मैंने कहा बाबा बुरा ना लग जाए, ईरान में किसी को इतना कम बताओ दुकान से निकाल दे। 30, मैंने कहा नहीं देगा, आप चुप करके खड़े हो जाओ। उसने कहा ठीक है ले जाओ। मैंने कहा ये दीनदार की हालत है, कोई नफा डबल होता है, इतना नफा मतलब तूने 10 में लिया होगा कि 30 में दे रहा है और हमें 90 में बेच रहा है। तो यहाँ सिस्टम ही उलट रहा है। अलवरा फिल खलवा, वरा तन्हाई में होता है, जब बिस्तर पे सोके तो मोबाइल उठाता है, उस वक्त पता चलता है। लोगों में दीनदार बनना, बाजार में दीनदार बनना, कोई जान न ले ये न कर ले। हमारे उस्ताद ताकीद करते थे, पता है मुश्किल होता है 24 घंटा अमामा पहनना, तो ताकीद करते थे ना बाजार में अमामे के साथ ईरान में, क्यों? ये लिबास तुझे बचाएगा। जब आप दाढ़ी रखते हो, जब आप काला लिबास पहनते हो, कई गुनाहों से बच जाते हो। पता हो तो लोग देख रहे हैं शिया होना, जब कोई खातून चादर पहन के चलती है पता होता है लोगों को, मैं बता रही हूँ मैं दीनदार हूँ, मैं झूठ बोलूँगी दीनदार बदनाम होगा ना। अगर दाढ़ी रखी है, अगर ये लिबास पहना है तो इसकी इज्जत भी करो, बेदीन रहना है तो ना ही रखो तो अच्छा है। वही सोचना बने ये दाढ़ी वाले टोपी वाले सारे बेदीन हैं। क्यों पाकिस्तान में लोग मुल्ला से बेजार हैं? कैरेक्टर ऐसा है ना, बात अल्लाह और रसूल की करते हैं तो फिर देखो मदरसों से क्या कारनामे इनके निकलते हैं, क्योंकि तज़किया नहीं है, तहलिया नहीं है, तहलिया नहीं है। जब तक अपने वजूद को पाक नहीं करता, लेकिन जो कर ले खुदा लज्जत का। रजब अली खयाल, खयाती का काम दर्जी था, जवान। अक्सर गुनाह रिश्तेदारियों में होते हैं, ये भी गलतियाँ हैं। महरम नामहरम के ताल्लुकात का ख्याल रखें। मैं ये नहीं कहता कि किसी लड़की के चचाजाद भाई हैं, मामू के बेटे हैं, खाला के बेटे हैं, उनके साथ न उनके सामने ना, नहीं। हिजाब इस्लामी में आए, लेकिन ज़्यादा घुलना मिलना वालदैन मना करें। आए सलाम किया, आप अपने कमरे में, आप अपने कमरे में। ये नहीं कि सारे कज़न कज़न आपस में बैठ जाएं, लूडो लूडो खेल रहे हैं पूरी पूरी रात, नहीं। यहीं से गुनाह होता है, यहीं से कांटा मिलता है। मासूम फरमाते हैं ये हो नहीं सकता, महरम और नामहरम बैठे हो, तीसरा उनके बीच में शैतान होता है। नहीं मैं तो बड़ा मुत्तकी हूं, मेरा बेटा तो बड़ा ऐसा है, नहीं। नूह का बेटा भी गुमराह हो सकता है, तेरा बेटा भी गुमराह हो सकता है। कि वाकयात क्यों इतने मीडिया पे बदनामी हुई कि शिया लड़की घर से निकली है, बाप कहता नहीं मैंने तो इसको कुछ भी नहीं दिया, और टेबलेट ही था और मोबाइल नहीं थे और ये नहीं था और वो नहीं था। फिर पता चला कोई गेम के जरिए एक नामहरम के साथ था, वो तो अलग बात है। उस लड़के की नीयत क्या थी, हवा थी, जो भी थे, उस चक्कर में नहीं पड़ते, निकली तो अपनी मर्जी से थी ना, ताल्लुक बना तो निकली ना। एज क्या है बच्चे की? कई ऐसे वालदेन को देखा है, बाप बिजी होता है ना, बेटा तंग करता है, टीवी लगा के बैठ जाओ, मोबाइल देते हैं, बैठ के खेलो ताकि मुझे तंग ना करे। पता नहीं बच्चा क्या खेल रहा है, टीवी पे क्या देख रहा है, कौन से कार्टून देख रहा है, कौन सी फिल्में देख रहा है, उसमें कौन से सीन आ रहे हैं, कहीं बीच में ऐसा गिलाजत भरा सीन आ गया, तू उसके जहन को नजिस कर रहा है, तू उसके वजूद को तबाह कर रहा है, तू उसकी रूह को फासिद कर रहा है। सिर्फ इसके लिए तो आधा घंटा बिजनेस की कॉल मीटिंग पे लगा रहे, इसके लिए मुस्बत खेल पैदा कर, फिजिकल स्पोर्ट में से डाल, कराटा सीखे, फुटबॉल खेले, क्रिकेट खेले, जिसमें इसका जिस्म बने, कंप्यूटर पे दिन रात बैठा रहेगा जहनी मरीज बन जाएगा। छोटे छोटे बच्चे डिप्रेशन का शिकार हैं। भाई 20 साल का बच्चा डिप्रेशन, आज से 40 साल पहले आपने सुना भी था, हर तीसरा बंदा डिप्रेशन है, हर चौथी खातून एंजाइटी है। क्यों? क्योंकि घर में बिठा बैठा के हमने बच्चों को नस्लों को क्या कर दिया, तबाह बर्बाद कर दिया। तो ये कजन और कजन आपस में खालाजाद चचाजाद मामूजाद हाँ सलाम करें, घर में आना जाना होता है एक सलाम करके, खवातीन खवातीन के साथ, मर्द मर्दों के साथ। ये नहीं कि पूरी रात खेलते रहें, ईद के फंक्शनों में खेलते रहें, शादियों में दूसरे के साथ डांसें करते रहें, यहीं से ताल्लुक बनता है। क्योंकि रिश्तेदारी में गुनाह करना बड़ा आसान होता है, लोग तबाह बर्बाद हो जाते हैं। मैं बड़ी बड़ी फैमिलियां बता रहा हूँ, छोटों की बात नहीं कर रहा। एक फौजी कर्नल, उसकी बेटी पता नहीं लड़का कहीं कहीं से मोबाइल पे किस तरह सेटिंग हुई किसी गेम में, लड़की के साथ उसने दोस्ती कर ली, दोस्ती करने के बाद उसने उसकी कुछ तस्वीरें कुछ वीडियोस मंगवा ली, उसके बाद उसे ब्लैकमेल करने लगा। एक साल के बाद बेटी ने बाप को बताया जब तंग आ गया, और इस एक साल में बाप के 2 करोड़ दे चुकी थी। अब वो भी कर्नल था, आपको पता, जब पता चला वो लड़का आज तक गुम है। जिंदगी और आखिरत उसकी तबाह हो गई, एक लज्जत एक लालच की वजह से अपनी उसने जिंदगी क्या कर दी, तबाह बर्बाद कर दी। तो ये छोटी छोटी चीजें हैं लेकिन जिंदगी तबाह होती। बच्ची जवान हो जाए शादी करवा दो, बच्चा जवान हो जाए शादी करवा दो। तकवा देखो, ईमान देखो, एक अलग टॉपिक है कि किस से शादी हो, किस तरह हो, शादी के बाद प्रॉब्लम्स होते हैं, अब वक्त नहीं है। रजब अली कहता मेरी पुफी की बेटी, कजन है ना, कह रहा मैं जवान था खूबसूरत था तो बेदीन थी, पुप्पू का खानदान इतना दीनदार नहीं था। ये भी है, अगर रिश्तेदारों में कोई रिश्तेदार बेदीन हो बच्चों को ना भेजा कर, भाई को बोलो भाई बेदीनी है मैं नहीं आऊँगा, आना है मेरे घर में आओ मिलो और चले जाओ, मुझे अपने बच्चों को तबाह नहीं करना। न तुम्हारी बेटियाँ हिजाब करती हैं, उनमें दीनदारी है, बास तो बंदा चाहे ना चाहे साथ आके बैठ जाती। वो कहता ना मेरा मैं हाथ नहीं मिलाऊंगा, भाई हम दोनों कजन हैं, क्या मतलब हाथ नहीं मिलाऊंगे, एक सेकंड में इसको गुनहगार बना देते। वो हुज्ब वो हया जिसके अंदर था कि मेरा हाथ ना महरम के साथ न लगे तो बर्बाद हो जाता। नहीं मौलाना हमारे यहाँ तो रस्म है चचियों के हाथ देना, वो मामू की बीवी है वो मैं किस तरह बोलूँ, मतलब तुम्हारे अंदर ब्रेक नहीं है, ब्रेक फेल है तुम। अल्लाह कहता है नहीं तो नहीं, सबसे बड़ा पावर अगर इंसान के पास है वो हाँ कहना नहीं है, ना कहना है। अगर तू ना कहने की ताकत रखता है तो तू कामयाब है। हुसैन हुसैन क्यों बना? क्योंकि हुसैन ने यजीद को ना बोला था, कीमत चुकाई हुसैन ने, रज राज ये मिला कि दुनिया हुसैन के नाम पे आ जाए। कब बाबा गुनाह नहीं करूंगा, मां बोले बाप बोले कोई बोले गुनाह में नहीं करता, मैं आपको राजी करने के लिए नहीं आया, अल्लाह को राजी करने के लिए आया। रजब अली खयात कहते हैं ये डेली आती थी, कोई ना कोई बहाना ढूंढ के हमारे घर आ जाती थी, कहते मैं घर से निकल जाता था। अब जाहिर है ईरान का मतलब शिया फैमिलीज है ना, कहते फिर दिन आते थे अय्याम अज़ा के तो घर घर में न्याज पकती थी हलीम। तो एक दिन वालदा भी गई हुई थी मजलिस पे, घर में कोई नहीं था, मैं अकेला था, 10 का कोई न्याज देने के बहाने घर पहुंच गई कि तन्ने दरवाज़ा खोला कम हलीम लेकर आई। तो इसने लेने की कोशिश की, उसका घर में पुप्पू नहीं है, का पुप्पू नहीं है, तो उसने कहा मैं अंदर आती बहुत गर्म है तुम ले नहीं पाओ, कहा ज़बरदस्ती घर के अंदर घुस गई। अब देखा घर में कोई नहीं, उसने अपनी नीयत से बताया यूसुफ एक नहीं था, तू भी यूसुफ बन सकता है। ये कुरान पूरा किस्सा सुना रहा है, क्योंकि मौलाना ये बेहयाई की बातें अल्लाह क्यों बता रहा है कुरान में, ये तुम्हारी जिंदगी के जिंदा किस्से हैं, तू भी इन चीजों में मुब्तला हो सकता है, तुझे भी अलवरा फिल खलवा, असल गुनाह की दावत तन्हाई में होती है, लोगों के सामने तू गुनाह से बच सकता है, तन्हाई में बच, ये बहुत बड़ा कमाल है। کوئی روکنے والا نہیں, کوئی ٹوکنے والا نہیں, بندہ اکیلا ہے اور گناہ کی دعوت ہو. یہاں پہ اگر رک جائے یہ یوسف والا کام ہے. کہتے دعوت دی, میں نے کہا نکل جا میرے گھر سے. کہا دیکھو اکیلے ہو, میں چیخنا شروع کروں گی. کہتے میں نے بھاگنا شروع کیا, میرے پیچھے بالکل جناب یوسف والا قصہ. کہتے بھاگتے بھاگتے میں گھر کی چھت پہ آ گیا. اس نے کہا تو تم پھنس گئے, کہاں جاؤ گے, آگے کودو گے تو مرو گے. کہتے اب میں نے سوچا کروں تو کیا کروں, نیچے دیکھا تو زمین, کودتا ہوں تو ٹانگ ٹانگ پاؤں پاؤں ڈوب جاتے ہیں, آگے گناہ ہے, میں نہیں چاہتا تھا اس کا ہاتھ بھی میرے وجود کو لگے. لیکن کہہ رہا میرا ایمان بڑا مضبوط تھا, میں نے کہا اللہ نے وعدہ دیا ہے من یتق اللہ یجعل له مخرجا ومن یتوکل علی اللہ فہو حسبہ. قرآن کی آیت ہے جو تقوی اختیار کرتا ہے خدا وہاں سے راستہ بناتا ہے جہاں سے اس نے سوچا بھی نہیں ہے. میں نے کہا یہ تقوی, میں گناہ نہیں کروں گا. کہتا ہے وہیں سے کودا. میں نے کہا مرتا ہوں تو مر جاؤں لیکن خلاصت میں اپنے بدن کو مبتلا نہیں کروں گا. رجب علی خیال کہتا ہے جب میں نیچے گرنے لگا نا تو مجھے ایسے لگا زمین پہ پہنچنے سے پہلے کسی نے مجھے اپنی گود میں لے لیا. کہتا ہے زمین کی خاک بھی میرے قبروں کو نہیں لگی. اب یہاں سے کہتا ہے مجھے اچانک رونا آ گیا, دل جیسے بھاری ہو جاتا ہے نا, فوراً مسجد گیا, دو رکعت نماز شکرانہ پڑھی. کہ خدا تیرا شکر ہے تو نے رجب علی کو گناہ سے بچایا. کہتا ہے اب جب میں نے کہا اللہ اکبر, اب یہ نماز وہ نہیں تھی جو پہلے پڑھتا تھا. کنیکشن ہو گیا خدا سے, اب وہ لذت اس کو ملی. رجب علی کے بڑے واقعات ہیں, قم سے مراجر سے ملنے جاتے تھے کیونکہ امام زمانہ اس سے ملنے آتے تھے. تو ایسا بن تو مولا فرماتے ہیں ہم مشتاق ہیں کہ تجھ سے ملنے کے لیے, کیونکہ تو خود کو رنگ اہل بیت میں رنگ دیتا ہے, انبیاء صفت بن جاتا ہے. حدث مجلس یہ ہے کہ تربیت یافتہ بن, سمجھ کے دنیا میں کیوں آیا ہے, لذتیں فانی ہیں. جسم کو بھوکا نہ رکھ, اس کی خواہش کو پورا کر, اور حلال کے ذریعے سے خواہش کو پورا کر. صلی اللہ علیہ وسلم. دلوں کو کربلا لے کر جائے, سلام کریں پاک جسموں پر جنہوں نے اپنا سب کچھ قربان کیا. عام جسم نہیں ہے, حسین ابن علی کا جسم ہے. ابن سعد کے لشکر کا ایک سوار کہتا ہے کہ جب میں گھوڑے پہ تھا اور مولا حسین کی لاش کو پمال کر رہا تھا, کہتے ہیں ابن سعد میں نے حسین کی ہڈیوں کے ٹوٹنے کی آواز سنی. ہڈی کی تکلیف ہو رہی ہوتی ہے, کتنی شباہت بیٹے میں اور ماں میں. سیدہ کی پسلیاں ٹوٹی, حسین کی ہڈیاں ٹوٹی, اور قاسم کی بائیں طرف کی پسلیاں ٹوٹ گئی. سستا نہ بیچنا خود کو, اتنی تو اہمیت ہے نا دین کی کہ حسین جیسا عاقل عالم اپنا سب کچھ رائے خدا میں بلا رہا ہے. اتنی تو قیمت ہے نا قیامت کی, اتنا کچھ وہاں ہے نا کہ مولا بتاتے ہیں یہاں سب کچھ بھی لٹا دے آخرت کے لیے پھر بھی کم ہے. دلوں کو کربلا لے کر چلیں, سلام کریں اپنے آقا کی مصروفیت پہ, دعا کریں. ایران میں بعض جگہوں پہ رسم ہے, امام بارگاہوں میں خاص جگہ بناتے ہیں جہاں رسی لگا دیتے ہیں, خاص جگہ وہاں صرف لا علاج مریضوں کو بٹھاتے ہیں. شفا یہ نہیں کہ صرف حرم امام حسین میں ملے,
فرماتے ہیں انہی مسائل کے صدقے میں وہاں معجزے ہوتے ہیں، لوگوں کو شفا مل جاتی ہے.
اسی آئی آر سی امام بارگاہ میں ہمارے چچا بتاتے ہیں 2002 یا 2003 میں تو وہ یہاں پہ اشرا پڑھتے تھے،
تو کہتے ہیں مجھے فون آیا ایک مریض کا
جس کی ایک ٹانگ کام نہیں کرتی.
اس نے کہا مولانا آپ نے کہا تھا مولانا حسین کی مجلس میں اگر خلوص دل سے بندہ مسائل میں مانگے تو اسی وقت آ ہوتا ہے.
کہا علی اصغر کے مسائل پڑھ رہے تھے، میں نے آنکھوں کے آنسو اٹھا کے ٹانگ کو لگائے، رات گھر گیا حسین نے شفا دے دیا. کسی امام بار کا تو واقعہ ایمان ہو اگر سچی زبان سے مانگا جائے دنیا بھی ملتی ہے آخرت بھی ملتی ہے.
تو مولا حسین خود فرماتے ہیں میرے ایمان صاحب ازادہ خدا کو میری سکینہ کا واسطہ کر. کچھ واسطے ایسے ہیں خدا بھی کبھی عبرت نہیں کرتا، ایسے سلام کریں جیسے بی بی زینب نے سلام کیا. السلام
اچانک سینے میں دو بچیاں آئے Amen.